ये लफ्ज एक छोटा सा इसमें ऐड कर सकें तो आप कर सकें। हमने आयत 10 के अंदर देखा था ना कि मानी मायश के अल्लाह ताला ने तुम्हें यहाँ रहने का मौका दिया, तो मायश लफ्ज जो है इसके बाद अगर अला आ जाए तो इसका मतलब होता है इक्तदार। तो इससे पता चलता है कि दुनिया में अल्लाह ताला ने इंसान को इक्तदार दिया था। मतलब यह है कि दुनिया में आने के बाद इंसान को मजबूरे कुल हस्ती नहीं होगा बल्कि इसके पास कुछ न कुछ इख्तियार जरूर होंगे। अब आगे चलते हैं, यहां से आदम और इबलीस का किस्सा दोबारा हमारे सामने पेश किया जाता है। कुरान पाक में ये किस्सा 7 बार है। आइए शुरू करते हैं और फिर बहुत सारी बातें इसमें देखेंगे और सूरत अल आराफ में सबसे ज्यादा तफसील के साथ ये किस्सा आता है। वलकत खलकनाकुम सुम्म सव्वरनाकुम सुम्म कुलना लिलमलाइकति इस्जुदू लिआदम। और बेशक हमने तुमको पैदा किया, कुम से मुराद जमा है तो आदम और उनकी रूहें, आदम और उनकी औलाद। हाँ अगर सिर्फ वाहद होता खलकना का तो मुराद आदम होते, यहां मुराद दोनों ही हैं। यहां मुराद ले लिया जाए इससे तो पूरी इंसानियत, यानी अल्लाह तआला यहां से इंसानियत को मुखातिब करते हैं कि हमने तुमको पैदा किया, फिर क्या किया, सुम्म सव्वरनाकुम, फिर हमने तुम्हारी सूरतें बनाई, सुम्म कुलना लिलमलाइकति इस्जुदू, फिर हमने फरिश्तों से कहा कि सजदा करो लिआदमा आदम को, क्या हुआ, फसजदू इल्ला इबलीस, पर सबने सजदा किया सिवाय इबलीस के, यानी इबलीस ने ना किया बाकी सबने किया, लम यकुम मिनस साजिदीन, और ना हुआ वो सजदा करने वालों में से। काला मा मनअका, हमने कहा किस चीज ने रोका तुझको, अल्लाह तस्जुदा, कि ना तू सजदा करे, इस अमरतुक, जबकि मैंने हुक्म दिया तुझको। इससे पता चलता है कि अल्लाह ताला ने जो हुक्म दिया था वो सिर्फ फरिश्तों को नहीं था, इबलीस को भी था। और बात कहते हैं कि उस वक्त सिर्फ यही दो मखलूकात थी तो फरिश्तों को सिंबलाइज करके सारी मखलूकात को हुक्म दिया गया था, तो उसी के अंदर फिर इबलीस भी शामिल हो गया, लेकिन बहरहाल हुक्म उसको भी था। قال انا خير منه, यहां से नोट करते जाइए, हम पूरे रुकू का एक दफा खुलासा कर लेंगे, इसमें से कुछ रवैये जो हमें दिखेंगे यही फिर बाद में हम इंशाल्लाह अपने डिस्कशन में रखेंगे। अल्लाह ताला ने हुक्म दिया था, मान जाता, माना नहीं, बल्कि क्या कहा, انا خير منه, पहला लफ्ज जो अल्लाह के हुक्म के बाद इसकी जुबान से निकला, अल्लाह के हुक्म को सुनने के बाद इसकी जुबान से निकला वो अना था। दूसरी चीज, खलकतनी मिन नारिम व खलकतहु मिन तीन, तूने मुझे आग से पैदा किया और इसको मिट्टी से किया, ये क्या है, दूसरा रवैया जुबान दराजी, आगे से जुबान चला रहा है। और तीसरी बात है, लॉजिक दे रहा है, दलाइल पेश कर रहा है कि देखो आग को पैदा उसको फलां से किया, उसको मुझसे किया। काल फहबित मिनहा, अल्लाह सुब्हानहु तआला ने फरमाया निकल जाए इसमें से, फमा यकून लक अन तकब्बर फीहा, तुझे ये लायक ही नहीं कि तू इसमें बड़ा बन के रहे, फीहा से मुराद जमीन या इस दुनिया में, तुम बड़ा बन नहीं सकते क्योंकि बड़ाई तो अल्लाह के हाथ में, असल तो उसकी इज्जत है, तुम कैसे बड़े बन सकते हो, लिहाजा तुम यहां से निकल जाओ। इन नकमिनस सागरीन, और बेशक तुम जलील लोगों में से हो। असागरीन जो है सागिर की जमा, सिगार, ऐसी जिल्लत और हकारत को कहते हैं कि जिसमें जलील होने वाला अपनी जिल्लत और पस्ती पर खुश हो रहा हो। अमूमन इंसान को अपनी बेइज्जती अच्छी नहीं लगती, तकलीफ होती है उसको सुनकर, लेकिन बास दफा ऐसी भी इंसान के दिलों पे मोहर लग चुकी होती है कि जिसके बाद फिर इंसान गलत चीजों पे और बेइज्जत होने को ही इज्जत समझता है। आप समझ लीजिए कि जैसे मेयार बदल जाते हैं ना इज्जत और बेइज्जती के, वही हिसाब है कि जो चीज बंदे की बेइज्जती की हो उसको वो अपनी इज्जत समझे और जिसको इज्जत समझना हो उसको बेइज्जती समझे। और आज के दौर में ऐसे बहुत सारे रवैये आपको दिखेंगे कि अल्लाह का दीन लोगों को बेइज्जती वाला दीन लगता है बाज़ोकात, और बाज़ दफा गलत काम करके भी लोग अपने आप को अल्लाह ताला के साथ जोड़ लेते। फिर उसके बाद फरमाया قال انذرني الى يوم يبعثون, इबलीस ने कहा कि मुझे दोबारा उठाए जाने के दिन तक मोहलत दीजिए। इससे क्या पता चलता है कि इबलीस को भी इस बात का यकीन था कि अल्लाह ताला ही दुआओं को सुनते हैं और इसके बावजूद भी बात उसने न मानी। और बहुत सारे लोग ऐसे होते हैं कि जो बात सुन तो लेते हैं, समझ तो लेते हैं, लेकिन मानते नहीं है, और जिसकी वजह से वो फिर अल्लाह ताला की नाफरमानी का शिकार हो जाते हैं। قال انك من المنذرين, اللہ سبحانہ تعالیٰ نے فرمایا کہ ٹھیک ہے تو ڈھیل دیے ہوئے میں سے ہے۔ اسے کیا پتا چلا کہ اللہ تعالیٰ بعض دفعہ شیطان کی بھی دعا قبول کر لیتے ہیں، اس لیے اگر کسی کی دعائیں قبول ہوں تو وہ کسی فخر کا شکار نہ ہو جائے، بڑے تکبر میں نہ آ جائے کہ دیکھو میری تو ہر دعا قبول ہوتی ہے۔ اللہ تعالیٰ بے نیاز ہے، سننا چاہے تو شیطان کی سن لے، اور نہ سنے نہ مانے تو چاہے کسی نبی کی نہ مانے، یہ اس کے اختیار میں ہے۔ قال فبما اغویتنی, اب اگلا رویہ نوٹ کریے گا شیطان کا، کہنے لگا اس کی وجہ سے تو نے مجھے اغوا کیا، یعنی اپنی غلطی کا الزام آدم پر دھرنے لگا، اور یہ شیطانی رویہ ہوتا ہے کہ بس یہ تھا وہ وجہ جس کی وجہ سے تو نے مجھے اغوا کر دیا اور جس کی وجہ سے تو نے مجھے بہکا دیا۔ لفظ اغوا بھی جو ہے نا عربی زبان میں ایک سے زائد معنوں میں استعمال ہوتا ہے، ایک تو بالکل وہی لفظ ہے جو اردو میں بھی استعمال ہوتا ہے کڈنیپ کے معنوں میں، اس سے مراد یہ ہے کہ میں جس جنت میں تھا تو نے مجھے وہاں سے نکال دیا۔ پھر اسی طرح کسی کو راہ راست سے بھٹکا دینے کو بھی اغوا کہتے ہیں۔ پھر کسی کو ایسا حکم دینا جس کی نافرمانی اس کی گمراہی کا باعث بن جائے، اس کو بھی اغوا کہتے ہیں۔ اسی طرح چوتھا معنی کسی کو گمراہی کی سزا دینے کو بھی اغوا کہتے ہیں، ٹھیک ہے۔ پھر اسی طرح اغوا کا ایک اور بھی استعمال ہوتا ہے عربی ڈکشنری میں، اور وہ کیا ہوتا ہے کہ جیسے کسی کو کوئی کام کرنا تھا، مثال آپ اس کو پہلے اس کو مثال سے سمجھا دیتی ہوں آپ کو تو انشاءاللہ بات سمجھ میں آ جائے گی، کہ حکم ملا کسی کام کا، اس کو مان کے جنت ملنی تھی نا، اب حکم نہیں مانا تو جہنم ملنی چاہیے تھی نا، تو کسی کا حکم کو نہ ماننا لیکن عذر یہ رکھ دینا کہ اللہ نے نہیں چاہا تھا کہ میں وہ کام کرتا اور جنت ملتی، تو یہ سارے معنی اس اغوا کے لفظ میں آتے ہیں، یعنی اس نے مرد الزام ٹھہرا دیا آدم علیہ السلام کو۔ کیا کروں گا؟ انتقام لوں گا۔ کیسے؟ لَأَقْعُدَنَّ لَهُمْ صِرَاطَكَ الْمُسْتَقِيمَ، البتہ ضرور میں بیٹھوں گا ان کے لیے تیرے سیدھے راستے میں۔ ہر ایک کو نہیں بہکاتا، تھوڑا تھوڑا بہکاتا ہے، زیادہ کس کو بہکاتا ہے؟ جو سیدھے راستے پہ چلنے لگتا ہے۔ ہم سمجھتے ہیں قرآن پاک پڑھتے ہی یا پڑھنے پڑھانے سے ہم محفوظ ہو گئے، حالانکہ ہم شیطان کی ٹارگٹ لسٹ میں آ جاتے ہیں، کیونکہ اس نے یہ نہیں کہا تھا کہ صراط الغی پہ چلنے والوں کو بہکاؤں گا، وہ تو خود ہی چل رہے ہیں، وہ تو شوق سے بھاگ رہے ہیں، دوڑ رہے ہیں۔ اس لیے جو لوگ دنیا میں گمراہیوں پھیلانے والے، شیطانی ایجنڈے کو پرموٹ کرنے والے ہوتے ہیں، شیطان ان پہ زیادہ محنت نہیں کرتا، وہ تو کھلے عام کر رہے ہیں، بس ایک نظر ڈال لیتا ہوگا، کبھی کبھی ٹھیک چل رہا ہے، سب ٹھیک ہے، اوور آل سپروائز کر لے گا، لیکن اس کی ایوری اینڈ ایچ جو ایفرٹ ہے نا، وہ صراط مستقیم پہ چلنے والوں کے لیے لگتی ہے، جس میں دیندار بھی آئیں گے، دینی رہنما بھی آئیں گے، دین کے طالب علم آئیں گے، قرآن پڑھنے والے، قرآن پڑھانے والے، مسجدوں میں آنے والے، مسجدوں میں بلانے والے، ہر بندہ جو سیدھے راستے پہ جانے کی نیت کر لیتا ہے اس کے لیے شیطان کھڑا ہو جاتا ہے۔ اور احادیث میں یہ بات بہت وضاحت سے آتی ہے کہ جب کوئی بندہ سیدھے راستے پہ چلتا ہے تو شیطان اس راستے پہ آ کے مختلف پردوں کے پیچھے سے اس کو چیزیں دکھانا چاہتا ہے، اور اس کو کہتا ہے ادھر آؤ، اس پردے کے پیچھے دیکھو کیا ہے، انسان جھانک لے تو مارا گیا، پھر نہیں آئے گا اس راستے میں، کبھی آگے تھوڑا جائے گا کہے گا ادھر آؤ دیکھو کتنی خوبصورت عورتیں ہیں، کوئی بچ جائے کہ آگے کہے گا آؤ کتنے مزے کے کھانے ہیں، دیکھو کتنا حسن ہے، کتنا بازار ہے، کتنا کچھ۔ یعنی ہر بندے کا جو ویک پوائنٹ ہوتا ہے نا، شیطان اس ویک پوائنٹ کو انسان کی آگے مجبوری بنا کے پیش کر دیتا ہے، اور جو تو چلتا گیا چلتا گیا، اور جس نے ایک پردے کو بھی جھانک کے دیکھ لیا وہ مجبوریوں کا شکار ہو جائے گا۔ ثم لآتینہم من بین ایدیہم، پھر میں آؤں گا ان کے پاس ان کے سامنے سے، بالکل سامنے سے آؤں گا، مطلب کیا ہے کہ دنیا ان کے سامنے بڑی کر کے دکھا دوں گا، سامنے سے آ کے یعنی اوپنلی بھی آؤں گا، ومن خلفہم اور ان کے پیچھے سے بھی آؤں گا، یعنی ہڈنلی آؤں گا، چھپ کے وار کروں گا، پیٹ کے پیچھے چھرا گھونپوں گا، اور اسی طرح یہ کہ آخرت کو ان کے پیچھے ڈال دوں گا، لیس پرائرٹی۔ اور دنیا آگے کیسے آ گئی؟ فرسٹ پرائرٹی، ان کے غم ہم، ان کی خوشیاں، ان کی کوششیں، ان کی سٹرگلز ساری دنیا کی ہو جائیں گی، اور آخرت کو صرف یہ بس خیال اور قیاس اور دعاؤں پہ رکھ دیں گے اور امیدوں پہ رکھ دیں گے. نہیں مل جائے گی نا آخرت، کچھ نہیں ہوتا، جنت مل جائے گی، اور اس طرح وہ آخرت ان کے پیچھے پڑ جائے گی. وَعَنْ أَيْمَانِهِمْ، اور ان کی دائیں طرف سے آؤں گا، یعنی نیکیاں مشکل کر کے دکھاؤں گا. بہت مشکل لگے گا ان کو دین، دین کی کوئی بات، دین کا کوئی تقاضا ان کو ایسے لگے گا کہ جیسے جسم سے روح نکل گئی، برداشت ہی نہیں کر سکیں گے. ان کو وہ نیکی کرنا ایسے لگے گا جیسے پہاڑ پہ چڑھنا. وَنْ شَمَائِلِهِمْ، اور ان کو بائیں طرف سے بھی بہکاؤں گا، یعنی گناہوں کو خوبصورت کر دوں گا، گناہوں کے جو نقصانات ہیں وہ ان کی نگاہوں سے چھپا دوں گا. وَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ، اور نہ تو پائے گا اکثر کو ان میں سے شکر کرنے والا. اکثر شکر نہیں کریں گے، کیا مطلب ہے؟ کہ کسی نہ کسی راستے سے بہک ہی جائیں گے. کوئی دنیا کے رنگ میں پھنس جائے گا، کہیں کوئی آخرت کو پیچھے ڈال دے گا، کوئی گناہوں کی لت کا شکار ہو جائے گا، اور کوئی نیکیاں کر کے بھی اس نیکی کی قدر نہ کر سکے گا. اب یہ چیلنج سن کے ہمارے تو خون میں کوئی گرمی نہیں آ رہی، کوئی غصہ نہیں آ رہا. ہم تو بڑے پیار اور محبت سے اپنے بچوں کو بھی کہتے ہیں چل شیطان کہیں کا. اگر شیطان کے اس چیلنج کو دل کی دنیا پہ لیں گے نا، تو آج کے بعد تو کبھی کسی اپنے تو کیا کسی دشمن کو بھی شیطان نہیں کہیں گے. اور جب ہم اپنے بچوں کو شیطان کہتے ہیں تو وہیں سے پتہ چل جاتا ہے کہ دل میں شیطان کے لیے کتنا نرم گوش ہے، اندر سے کتنا پیار کرتے ہیں اس کو. اتنی دھمکیاں دے رہا ہے، جان کا دشمن نہیں، ایمان کا دشمن ہے. ہماری دنیا کو برباد نہیں کرنا والا صرف، ہماری آخرت کو بھی برباد کرنے والا ہے. صرف ہمیں ہی نہیں لینے والا، ہماری نسلوں کو بھی لینے کے ارادے کر رہا ہے، لیکن ہمارے اوپر اس کا کچھ اثر کم ہی ہوتا ہے. اللہ تعالیٰ بھی اس کی دھمکیوں سے ڈرنے والے تھوڑی تھے. قال احرج منہا، کہا نکل جاؤ ادھر سے، گیٹ آؤٹ، بھاگ جاؤ. کس طرح؟ مذموما مدہورا، مذمت کیے ہوئے، تھتکارے ہوئے، برے حال سے، مردود ہو کر، نکلو یہاں سے. دونوں کا ایک ہی معنی ہے، یعنی تم تو اپنے چیلنج کر رہے ہو، جو کرنا چاہو شوق سے کرو، لیکن میں تم سے نہیں ڈرتا. ہاں، لمن تبعک منہم، اور البتہ جو کوئی تیری پیروی کرے گا ان میں سے، یعنی آدم کی نسل میں سے جو بھی تیری پیروی کرے، تو مجھے پھر اس کی پرواہ نہیں. لَأَمْلَأَنَّ جَهَنَّمَ مِنْكُمْ أَجْمَعِينَ، البتہ ضرور بھر دوں گا میں جہنم کو تم سب سے، یعنی تم بھی آگ میں جاؤ اور تمہاری بات ماننے والے بھی جائیں. یہ ہے اللہ کا الغنی ہونا، بے نیاز، اللہ الصمد. کوئی جائے آگ میں، کوئی جنت میں جائے، اللہ کو کوئی پرواہ نہیں. تم دونوں، تم سب چلے جاؤ گے وہاں کے سارے کے سارے، اور مجھے اس کی پرواہ نہیں. یہاں پہ ایک حصہ اس واقعے کا پورا ہوتا ہے. اگر ہم دیکھیں تو یہ واقعہ وہی تھا جو ہم سورۃ بقرہ میں بھی پڑھ چکے. آدم اور ابلیس کا قصہ پورے قرآن پاک میں 7 بار آتا ہے، جس میں سے واحد سورۃ بقرہ مدنی ہے، باقی 6 جگہ مکی صورتیں ہیں، جن میں سے ایک سورت الاعراف بھی ہے. اور مکی صورتوں میں بھی سب سے آخری سورت جو بنی اسرائیل ہے اس میں ہے، وہاں بھی یہ قدر تفصیل سے واقعہ آتا ہے. اور اب دیکھیں گے کہ سورت الاعراف کی کچھ باتیں وہاں جا کے بھی ہمیں دہرائی کے ملیں گی. تو کیا پتہ چلا؟ کہ جو واقعہ ابھی تک ہم سن چکے ہیں سورہ بقرہ کا، وہ نزول کے اعتبار سے سب سے آخر میں ہوا تھا، لیکن اللہ کی شان دیکھیے کہ ہم نے سب سے پہلے وہ پڑھ لیا. ٹھیک ہے. دوسری بات یہ ہے کہ یہاں ہم دیکھیں گے کچھ لفظوں کا، آیت تو ہو گئی لیکن میں اس میں سے کچھ چنکس آپ کے ساتھ شیئر کروں گی. پہلی دیکھیے کہ آیت 11 میں ہم نے دیکھا تھا خلقناکم کے بعد ثم صورناکم کو. یہاں سے 2 باتیں پتہ چلتی ہیں. ایک تو یہ ہے کہ تخلیق اور چیز ہے اور صورت گری اور چیز ہے. خلقنا جو ہے نا، خلقہ سے ہے، کسی چیز کا خاکہ بنانا، ڈھانچہ کھڑا کر دینا، یہ ہر ایک کا ایک جیسا ہے. اصل میں جو خلقناکم ہے نا، یہ ہماری روح ہے. ہم دورہ قرآن میں بھی یہ چیز دیکھ چکے اور آپ پہلے بھی جانتے ہیں، اس کو کئی دفعہ پیچھے شاید ذکر ہوا ہے، کہ ہم 2 چیزوں کا مرکب ہے، جسم اور روح کا. ٹھیک ہے، ایک فطرت ہے، ایک جبلت ہے. ہماری جو روح ہے نا، یہ ہے خلقناکم. اصل جوہر جو اللہ تعالیٰ نے پیدا کرنا تھا نا، وہ ہماری روحیں تھیں. یہ ہر انسان کی ایک شکل کی ہے، ایک ہی اس کی خوبی ہے۔ آپ کو یاد ہونا چاہیے ہم نے جب سورہ بقرہ میں یہ واقعہ پڑھا تھا تو میں نے آپ کو ایک لمبی لسٹ لکھائی تھی کہ کیا چیزیں فطرت کا تقاضا ہے، ایکوائرنگ دا نالج، ایگو، انا۔ اس میں انشاءاللہ آپ آگے اگلی آیتوں میں کچھ اس کے عملی اظہار دیکھیں گے، ٹھیک ہے؟ لیکن پہلی چیز جو پیدا کرنی تھی وہ روح تھی، وہ سب کی ایک جیسی ہے۔ بس اس حال میں ہم جتنے بھی لوگ ماشاء اللہ بیٹھے ہوئے ہیں یا جہاں بھی جو بھی یہ بات سنے گا، شاید ہی کوئی دو لوگوں کی شکل ایک جیسی ہو، ہاتھ، قد، کاٹ ضرور فرق ہوتا ہے، اسی کی وجہ سے تو پہچان ہے۔ لیکن یہ سوچ لیجئے کہ اس وقت جتنے بھی لوگ ہم اندر بیٹھے ہیں نا، ہم جس دن پیدا ہوئے تھے جو ہماری روح تھی نا، وہ سیم شکل، سیم سائز، سیم عقل کی تھی۔ آدم سے لے کے قیامت تک کا دور، چاہے بچے اب ایکٹیو پیدا ہو رہے ہیں، بچوں میں زیادہ سمجھ ہے، بچے زیادہ ہے، مطلب بہت زیادہ پکنگ ہو گئے، لیکن روحیں وہی ہیں، یہ سب کی سیم کاپی تھی۔ ہاں، سم مصور ناکم، یہ صور کیا ہے؟ یہ میری اور آپ کی صورت ہے، یہ ہمارا بدن ہے، یہ ڈفرینٹ ہو گئے۔ جیسے آپ کو مثال دی تھی پیچھے بھی میں نے ایک دفعہ، کہ جیسے آپ نے کسی کو کوئی موتی گفٹ میں دینا ہے، اصل چیز موتی، آپ 10 لوگوں کو گفٹ دینا چاہتے ہیں بالفرض، آپ ایک ہی دکان سے جا کے 10 بڑی خوبصورت پر لگی ہوئی رنگس لے کے آ جاتے ہیں۔ اب آپ ان 10 کو پیک کرتے ہیں، کیسے؟ مختلف ریپنگ پیپرز ہیں، جیسا کوئی ہوتا ہے اس کے حساب سے جو بھی کرنا ہوتا ہے، کسی کو براؤن پیپر میں کر دیں گے، کسی کو بلیک میں کر دیں گے، کوئی پرنٹڈ کر دیں گے، کسی پہ ریبن لگا دیں گے، کسی پہ پھول لگا دیں گے۔ تو یہ ریپنگ پیپر کیا ہے؟ یہ میرا اور آپ کا بدن ہے، اس کی کوئی اہمیت نہیں تھی۔ افسوس کی بات ہے کہ ہم تو ریپنگ پیپرز میں ہی کھو گئے۔ یہ ریپنگ پیپر جس میں لپٹ کے ایک بڑا پیارا گفٹ فرام گاڈ ہمارے پاس بچے کی صورت میں آتا ہے، موت کی صورت میں یہ ریپنگ پیپر ہمارے ہاتھ میں رہ جاتا ہے، اور وہ اندر جو موتی روح کی طرح تھا نا، وہ فرشتے لے جاتے ہیں۔ 4 ماہ کا حمل ہوتا ہے ماں کے پیٹ میں، تو بچہ ماں کے پیٹ کے اندر صورت گری کے معاملات میں آنے سے پہلے خلقناکم روح پا چکا ہوتا ہے، اس کی تقدیر لکھی جا چکی ہوتی ہے، اس کا جنتی جہنمی ہونا لکھا جا چکا ہوتا ہے۔ تو یہ دو مختلف مراحل ہیں۔ ہم اپنے آپ کو پوچھیں کہ ہماری زندگی میں کس چیز کی زیادہ اہمیت ہے؟ آج ہماری شکل، صورت، ہماری باتیں کیا ہے؟ ساری ظاہر پہ تو مرتے ہیں، ہماری ایفرٹ ساری کس کے لیے؟ ایک ایک چیز کو ڈسکس کر لیں، کھانے پینے کو لے لیں، ایک کھانا ہے روح کا اور ایک کھانا ہے بدن کا، کس کی زیادہ ایفرٹ ہے؟ کس کا زیادہ فکر ہے؟ کیا خوراک ہے روح کی؟ مسیح کی تو نہیں رہی نا، ظالموں نے تو کہہ دیا روح کی غذا قرآن ہے، اللہ بذکر اللہ تطمئن القلوب۔ تو روح کی غذا قرآن تھی، کون سا سادہ پڑھ کے جھومنا، اونگنا، بلکہ اب تو جب سمجھ نہیں آتا تو جھومتا کون ہے، وہ تو اونگتا ہے۔ ہاں، کوئی بڑے راگ لگا کے لوگوں کو ذرا توجہ کھینچنے کے لیے کرے تو سبحان اللہ اور ماشاء اللہ کے نعرے لگا دیں گے، لیکن وہ قرآن کون سا قرآن تھا جس کو سمجھتے ہی نہیں تھے؟ پچھلے 7 پارے آپ نے رمضان میں سنے ہوں گے اور اگلے سنے ہوں گے، فرق محسوس ہوا نا؟ یہی فرق ہوتا ہے کہ جو چیز سمجھ آتی ہے وہ آپ کی روح کی غذا ہے۔ ہم کس کی فکر میں، ہمیں غم کس کا ہے، ہم کام، ہمارا پیسہ زیادہ کس پہ لگتا ہے؟ ایک ایک چیز چیک لسٹ بنا لے، ایک طرف لکھے روح کا کھانا یا روح کے تقاضے، ایک طرف لکھے بدن کے تقاضے۔ نمبر 1 کھانا، کھانے کا خرچہ، کھانے کی ایفرٹ، کھانے کی محنت، کھانے کو سجانا، کھانا کھانا کھانا۔ اس کے اپوزٹ لائیے دوسری طرف قرآن، قرآن پہ کیا خرچ ہوتا ہے میرا، قرآن کے لیے کتنی قدر، قرآن کی کتنی فکر، قرآن کے لیے کتنی جان مارتی ہوں۔ آپ دیکھتے جائیں گے ہمیں اپنا آپ کھل کے دکھ جائے گا۔ ہم اگر صرف بدن کے تقاضے پورے کر کے اس کو موٹا تازہ کر لیتے ہیں، پھر اور کھلا کے پتلا کرنا چاہتے ہیں، تو روح تو اندر بیچاری مریل ہوتی ہے۔ جب لوگ صرف بدن کے تقاضے پورے کرتے رہتے ہیں، روح کو مار دیتے ہیں نا، تو اس کی مثال آپ کو دیتی ہوں۔ آپ دیکھیں کہ کچھ بیماریاں ایسی ہوتی ہیں انسانوں کی کہ جس میں بظاہر بندہ بہت موٹا ہو جاتا ہے لیکن اندر طاقت نہیں ہوتی۔ وہ ہیں کچھ ایسی بیماریاں، جیسے میں نے سنا ہوا غالباً تھائرائڈ بولتے ہیں، جو گلے کی تکلیف ہوتی ہے، وہ گلینڈز ہوتے ہیں نا، تو جسم موٹا ہو جاتا ہے۔ ہاں، پھر ایک سسٹر میں ان کو جانتی ہوں کہ ان کو سوجن ہو جاتی تھی، وہ کہتی تھی میں جتنی بیمار ہوتی ہوں لوگوں کو میں اتنی صحت مند لگ رہی ہوتی ہوں، لیکن میرے جسم میں پانی ہو جاتا ہے۔ بالکل، بعض لوگ ایسے ہوتے ہیں جس کا جسم میں پانی زیادہ بنتا ہے تو وہ پھولتے ہیں اور ان کی سکن بہت سٹریچی ہو جاتی ہے۔ اب یہ اندر بیمار ہے نا، بالکل یہی کیفیت آپ بدن اور روح کی سمجھیں۔ जब रूह का खाना नहीं मिलता ना, सिर्फ जिस्म का खाना मिलता है, तो फिर कैफियत क्या आती है? डिप्रेशन, टेंशन, फ्रस्ट्रेशन, घुटन, तकलीफ, एंजाइटी, बेकली, कुछ ना होने का एहसास। और आप देखें कि आज दुनिया के वो मुल्क और वो खित्ते जहां ज्यादा जिस्मानी आसाइशें मौजूद हैं, वहां ऐसी बीमारियां मौजूद हैं। कभी आपने आज से कोई 50 साल या 40 साल पहले के जो बुजुर्ग है उनके अंदर टेंशन का नाम सुना था? डिप्रेशन का लफ्ज को जानता था? एंजाइटी अटैक सुने थे आपने? तो आज भी ये नहीं होंगे इंशाल्लाह उसके साथ कि जिसने रूह को भी खाना दिया। हमारी रूह खाना मांगती है, जिस्म खाना मांगता है कितने घंटे के बाद? अब ये हर एक का फर्क है, ना ही पूछे। कुछ तो हर लम्हे खाना चाहते हैं, एक घंटे में दो दफा खाना चाहेंगे, और कुछ 8 घंटे बाद भी कहते हैं खा लेते हैं, अब वक्त हो गया। हाँ, फर्क है ना। इसी तरह जिस्म का खाना जो होता है ना, इसका भी यही हाल है, रूह का खाना भी है, इसकी भी तलब होती है, ये प्यासी हो जाती है। अल्लाह ताला ने हमें जो शरीयत दी है ना, ये बिल्कुल हमारे जिस्म के तकाजों के मुताबिक है। मैं सोचती हूँ जो हर साल में एक दफा रमजान आता है और उसमें कुरान 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 है ना, असल में ये कुरान रूह की उस वक्त पुकार होती है, डेफिशिएंसी हो रही होती है। पूरा साल कुरान के साथ इबादत होती है, ताल्लुक होता है, लेकिन उस महीने में खास ताल्लुक होकर रूह की वो सेचुरेशन हो जाती है, फिलअप हो जाती है कि चलो अब रिजर्व तक ठीक है, अब डेली बेसिस पे काम होता रहेगा। ये इंसान को मकरती 30 रोजे जो रखवाए जाते हैं ना, असल में ये भी हमारी रूह का हक होता है कि 11 महीने हमने जिस्म को खाना दिया और उसी में इतना मगन हो गए कि रूह के तकाजे दब गए। अब एक महीना जरा जिस्म को भूखा रखो और रूह को प्रमोट करो। लेकिन अगर जिस्म को भूखा रखे कोई, फिर कुरान भी ना पढ़े, नमाज भी ना पढ़े, सोता ही रहे, तो इसीलिए तो कहा कि उसका रोजा नहीं। इसी तरह बाकी सारी चीजों को टैली करते जाएं तो आपको बिल्कुल समझ में आ जाएगा कि हम इस वक्त कहां खड़े हैं। हम उस चीज की हिफाजत कर रहे हैं जिसको गल सड़ के जिस्म से झड़ जाना है। कोई अंदर से गूदे को फेंक दे और छिलकों को संवारता रहे, बेवकूफ कहेंगे ना उसको। ये जिस्म मेल्ट हो जाएगा। दुनिया में देखिए कुछ साल गुजरते हैं, आप अपनी उम्र नहीं छुपा सकते। आपके हाथों की झुरियां बताएंगी, आपके चेहरे के ऊपर कुछ रिंकल्स आएंगी, वो बताएंगी कि आप कितने साल के हो रहे हैं। आपके सर के बाल बताएंगे कि आपका जिस्म कमजोर हो रहा है। जैसे नया नया रैपिंग पेपर आता है तो बड़ा खूबसूरत होता है ना, आप एहतियात से उसको खोलते हैं तो थोड़ी सी जलन फलन होती है। इस तरह जब बच्चा दुनिया में आता है तो उस वक्त जो उसकी तकलीफ होती है ना, समझो उस वक्त रैपिंग पेपर खुल रहा होता है, कटाकटी हो रही है, फिर उस वक्त वो एक बिल्कुल अनटच्ड रैपिंग पेपर लगता है। आप उसको कहते हैं अच्छा इसको मैं दोबारा यूज करूंगी, मैं तो अगर करूं तो मैं तो एक रैपिंग पेपर कई दफा यूज करूंगी। मेरे में तो इतना हौसला नहीं कि मैं एक रैपिंग पेपर लूं और देखूं और फौरन फाड़ के फेंक दूं। लेकिन आप देखेंगे जो आपने रखे भी होते हैं ना, आहिस्ता आहिस्ता बार बार हाथ लगने के बाद क्या होता है, आखिर में चुड़मुड़ हो जाते हैं। यही दुनिया में हम सबके साथ हो रहा है। और एक वक्त आता है कि जब चुड़े मुड़े जैसे कहते हैं ना कि कूड़ा बने हुए रैपिंग पेपर की तरह बंदा बुढ़ापे में आता है, तो फिर लोग भी मुंतजर होते हैं कि कब अब इनका वक्त आए, इनको डंप कर दिया जाए। जरूरत है इस बात की कि हम अपनी तख्लीक के मकसद को पहचाने कि किस चीज में आगे। और हम शक्लों पे उलझे रहते हैं, 3 मौकों पे शक्ल बड़ी डिस्कस करते हैं। बच्चा पैदा हुआ कैसा है, किस पे है, नाक कैसे है, आंखें किस पे है, रंग कैसा है, रंग दबा हुआ। और जरा शक्ल दबी हुई है तो माँ को उसी दिन से उसके रिश्ते की फिक्र पड़ जाती है कि ये रंग काले की है, इसका बनेगा क्या, है कि नहीं। फिर शादी का दिन, दुल्हन कैसी लग रही, दूल्हा कैसा। उस दिन तो पहले तो दुल्हन की बातें थी, अब दूल्हा के भी गम लगे हुए हैं कि वो भी पार्लर्स में सज जाते हैं तैयारों ने। फर्क पड़ता होगा बेचारों को कुछ? मुझे तो नहीं लगता। जो मर्जी कर ले, रहना तो वही है। औरतें कुछ मेहनत करती हैं, फर्क लगता है, मर्दों का मुझे नहीं पता है। और तीसरा दिन मैयत, बड़ा नूर था, बड़ा प्यार था, बड़ा हुसन था, बड़ा अच्छा था। ऐसे लगता है कि हम खलक नाकुम को छोड़ के सवर नाकुम पे खो गए। हर मौके पे शकल शकल शकल। और जो फिल्में देखी उसमें हीरोइन और हीरो की शक्ल, कोई बदसूरत लड़की हीरोइन बन सकती है किसी फिल्म की? तो जब वो किसी फिल्म की नहीं बनती तो वो किसी और की के ख्यालों में कैसे खोएगी, फिर उसमें कैसे आएगी? कहानियां पढ़ाई बच्चों को तो सिंड्रेला की पढ़ा दी और स्नो वाइट की पढ़ा दी कि एक बहन थी बड़ी प्यारी थी बड़ी खूबसूरत थी, फिर एक गुलफाम आया शहजादा और उसकी शादी हो गई और वो चले गए खुशी खुशी। और दूसरी बहन चूंकि बदसूरत थी तो बड़ी अगली भी थी और बड़ी बदमिजाज भी थी और उसकी शादी किसी झोंपड़ी वाले से हो गई तो वो रोते रहे और धोते रहे। ये कॉन्सेप्ट नहीं दिया गया। इसको जितना एक्सपेंड करेंगे आप उतना समझते जाएंगे कि ये चीजें इंसान को उसके मकसद हयात से अलग कर देती हैं। और मैंने देखा कि हम मुसलमान तो कुछ ज्यादा ही शक्ल के कॉन्शियस हैं। जिन लोगों के पास दीन नहीं था वो फर्क नहीं देखते, लड़की बड़ी भी है तो कर लेते हैं शादी, उनको क्या लगे, उन्होंने कौन सी हमें शक्ल ही करनी होती है। शायद हम इसलिए भी करते हैं कि करनी एक होती है, कहते हैं एक ही खराब पल्ले पड़ गई तो अब दोबारा क्या करेंगे, तो कहते कोई नहीं लेट इट ट्राई इट, कोई बात नहीं, देखे नहीं अच्छी लगी तो दो चार साल में तो उसने वैसे छोड़ जाना है, हम भी छोड़ देंगे। हा? लेकिन असल सोच बदली हुई। इस वक्त अगर आप पूरे कल्चर पे गौर करें ना तो इस वक्त जाहरी जिस्म को ही पाल पोस रहे, कपड़े किसको पहनाते हैं, किसके जोड़ों का फिक्र है, रूह के जोड़ों का या बदन के जोड़ों का, कपड़े जिस्म के कपड़ों का है ना, ये सारी चीजें आगे आती जाएंगी। फिर उसके बाद अगली चीज देखिए कि इस वाक्य में हमने तीन मुख्तलिफ किरदारों का जिक्र सुना, एक आदम, इबलीस और तीसरे जो थे वो फरिश्ते मलाइका। तीन ही मखलूक आते हैं असल में जिनको हम जानते हैं या जिसका जिक्र कुरान पाक में आता है। हमने कोई और चुड़ैलें बना ली, कोई और चीजें कर ली, अल्लाह ने इसका नहीं कुछ बताया, होंगी तो होंगी, हमें क्या। ठीक है, तीन मखलूक आते हैं, तीनों का फर्क समझ लीजिए। एक मखलूक है फरिश्ते, ये आकिल, आप कह रहे हैं कि जो अकल रखते हैं, जिनके अंदर समझ है, सोच है, जो फैसला कर सकते हैं कि नहीं, एक है फरिश्ते। फरिश्ते जो है ये नूर से बने हैं, मलाइका, मलक की जमा। हाँ, इनका मामला क्या, मुकम्मल इताअत, फरमाबरदारी, यफलू नमा तो युमरून, जो हुक्म इनको मिलता है वो करते हैं। ठीक है, ला यासूना मा अमरुल्लाह, जो अल्लाह ने हुक्म दिया उस पर इनकार नहीं करते। इसके बाद दूसरी मखलूक जो है ना वो कौन सी है, जिन। जिन्नों के अंदर ही असल में शैतान होते हैं। आप समझ लें लफ्ज शैतान को भी तो इंशाल्लाह फिर इस पे भी भटकेंगे नहीं। शैतान कोई किरदार नहीं है, ये रवैये का नाम है। पीछे हम पढ़ चुके आठवें पारे के शुरू में कि जिन्नों और इंसानों दोनों में से कुछ शैतान होते हैं। शैतनत एक रवैया, एटीट्यूड का नाम है, जो लोगों को अल्लाह से सरकश करने पे माइल करता है। जिन्नों में भी हो जाते हैं, हाँ जिन्नों में अक्सर ऐसे होते हैं। और जिन जो है ना ये आग से बने हैं, वो नूर से बने थे तो ये नार से बने हैं। अमूमन जिन्नों के अंदर हमें खराबी ज्यादा होती है, सरकशी का मादा ज्यादा होता है। ठीक है, अब होता क्या है कि ये दो मखलूकात हैं एक्सट्रीम की, एक ही सज पे खड़ी है, एक ही सज पे, इन दोनों का मिक्सचर है इंसान, जिसको आदम कहा गया। और आदम का लफ्ज है ना अदमा से है, गंदमी रंग को कहते हैं। अदीमतुल अर्ज अरबी में कहते हैं मट्टी का क्रस्ट, ये जो जमीन पे मट्टी होती है ना, इसका जो ऊपर की लेयर होती है इसको अदीमतुल अर्ज कहते हैं। मट्टी से बना है ना आदम, इसीलिए इसको। और ये लफ्ज जो आदमी है, एक आदमी, दो आदमी, ये भी असल में वो आदम ही की तस्वीर है, उसी को छोटा करके दिखाया गया। इंसान के अंदर अल्लाह ने दोनों चीजों की ताकत रखी है, चाहे तो अच्छे काम करके मस्जूदुल मलाइका बन जाए और फरिश्तों से भी आगे चला जाए, जैसे कहते हैं ना कि जहां जिब्राइल को रोक दिया गया वहां अल्लाह के नबी चले गए आगे। तो इंसान फरिश्तों से भी आगे जा सकता है अपने रवैये, अपने कामों के जरिए, और इंसान शैतानों से भी नीचा गिर सकता है, असवलुस्साफिलीन में भी गिर सकता है, शैतनत को अपने ऊपर तारी करके। बिल्कुल इसी तरह जिस इंसान के अंदर ये दोनों चीजें बैलेंस रवैये में होंगी, वो इंशाल्लाह इंसान है, गलतियां भी करेगा, तौबा भी करेगा, इस्लाह भी करेगा। आप कह सकते हैं कि इसमें नूरानीपन भी है और जुल्मानीपन भी है, यानी अंधेरे और रोशनियों का ये मजमुआ है। और इस सारी चीजों से आपको फर्क पता चल गया कि अल्लाह ताला ने इंसान को उसका असल मुकाम दिखा दिया कि देख लो मियां, दुनिया में जा रहे हो, जो भी करोगे उसके बाद अंजाम तुम अपने सामने देखोगे। फिर इसके बाद आगे देखिए, जो हमने यहाँ इबलीस के रवैये देखे इन आयात में, कि जिसमें अल्लाह ताला ने हुक्म दिया था कि सजदा करो, लेकिन उसने सजदा ना किया। इबलीस जो लफ्ज है ना, ये हर शैतान को नहीं कहते, खास तौर पे वो शैतान जिसने आदम को सजदा करने से इनकार किया था, वो इबलीस है। और बलस इबलीस कहते हैं सख्त मायूस को, ये बड़ा मायूस है। किस बात से मायूस है? नंबर एक, अपने जन्नत में जाने से मायूस है। दूसरी बात, अल्लाह की रहमत से मायूस है। और तीसरी बात कि अल्लाह के खालिस बंदों को बहकाने से मायूस है। इसने खुद ही कह दिया था कि कुछ ही बचेंगे तेरे बंदे, बाकियों को मैं नहीं बहका सकूंगा। अब आप देखिए कि इबलीस कहते हैं कि इज़ाज़ील इसका नाम था, 70 साल से जायद इसने इबादत की हुई थी या उससे भी कई साल ज्यादा, आबिद भी था यानी इबादत गुजार, आलिम भी था इल्म भी रखता था, जाहिद भी था यानी जोहद था, और आरिफ भी था अल्लाह को पहचानता था, मार्फत थी, लेकिन क्या ना बन सका, अल्लाह की बंदगी ना कर सका, अल्लाह का हुक्म ना समझ सका, अल्लाह से मोहब्बत ना थी इसको, उसकी बंदगी ना कर सका। आप कह सकते हैं इबादत तो करता था, इताअत ना कर सका। आज भी बहुत सारे लोगों का यही मसला है, इबादत करने में बहुत तेज लेकिन इताअत करने में बहुत पीछे। इसीलिए मस्जिद में जाते हैं तो नमाजी, हाजी, हज पे जाते हैं तो हाजी साहब, और कारोबार में आते हैं, अमली जिंदगी में आते हैं, दुनिया के तकाजों में आते हैं तो दो मुख्तलिफ रूप। इसीलिए रमजान का रूप और गैर रमजान का रूप और, इसीलिए उनकी जिंदगी के दो रंग हैं, जहां जिसमें फायदा देखा उसको कर लिया। जब तक बंदे को अल्लाह की बात नहीं माननी आती तब तक इबादत का भी फायदा नहीं। देखिए इबादत तो ऐसे जैसे आपका किसी के साथ एग्रीमेंट होना, अल्लाह ताला जो आप कहेंगे मैं करूंगी, आप जो कहेंगे करूंगी, या का ना वदू या का नस्ताई। किसी को आप जॉब पे हायर करते हैं, आप उसको डिटेल समझाते हैं, उसको वर्कशीट दिखाते हैं कि भाई देखो तुम्हें ये करना पड़ेगा, सुबह इतने बजे आना पड़ेगा, उसके बाद ये करोगे ये और एंड पे ये सब काम करके तुम्हारा एंडिंग टाइम है। ये सारी बातों का जो एग्रीमेंट है ना, ये इबादत है। हम दिन में 5 बार अल्लाह ताला के साथ ये एग्रीमेंट कर रहे होते हैं कि अल्लाह नो प्रॉब्लम, वट एवर यू विल टेल मी आई विल डू इट, मैं कर लूंगी, ठीक है जी, ठीक है, ये भी ठीक, वो भी ठीक, ठीक, और सिरा एहदिन सिरात अल मुस्तकीम, बस अल्लाह ताला मुझे इजाजत दें कि मैं काम शुरू करूं और बिल्कुल ठीक काम करूं जैसा आप कहते हैं। अल्लाह ताला कहते हैं जाओ सलाम फेरो, अस्सलामुअलैकुम, अस्सलामुअलैकुम, कि आप मेरे से तुम रुखसत हो रहे हो, इस दुनिया से तुम मिल रहे हो, और आप फौरन इसके बाद उठाएं एक अपनी पसंद की वीडियो और खोल के बैठ जाए मूवी के, जिसमें सारी वो नाफरमानी की चीजें हो। आप इसके बाद एक हराम चीज खरीदने बेचने लग जाएं, आप अपने रवैयों में अपने मामलात में हराम करें, तो एंड ऑफ द डे जिस वर्कर ने उस सारी शीट को फॉलो ही नहीं किया उसका जो हाल होगा वही क्यामत के दिन हमारा हाल होगा। मैं कहती हूँ ये इतना आसान सा कॉन्सेप्ट था, ये क्यों नहीं दिया पिछली नस्लों को, दो जनरेशन जो हमें अपने आप सामने दिखती है, आज के माँ बाप यानी 40s 50s वाले और उससे भी कुछ ऊपर, यानी मैं कह सकती हूँ कि इस नस्ल को जिस वक्त चल रही है हमारे सामने, इसकी दो ऊपर की जनरेशन जो बाप दादा, बाप और दादा की या माँ और नानी की, इन दो जनरेशन ने बच्चों को ये फर्क नहीं बताया। एम आई राइट और रॉन्ग? आपको ये पता था कॉन्सेप्ट कुरान से पहले? हम तो कहते नमाजी होना नेकी है, अल्लाह के बंदो नहीं, नमाज नेक होने की तैयारी है। आप कहते हैं फुला हाजी नमाजी रोजेदार, तो व्हाट्स न्यू, अमल देखो। ये जब कहते हैं ना जुदा हो दीन से सियासत तो रह जाती है चंगेजी, ये कहानी बनी हुई है इस वक्त हमारी उम्मत के साथ। कुछ पता ही नहीं मस्जिद क्यों बनी, क्यों मदरसा बना, क्यों हज पे जाना, क्यों ईद की नमाज पढ़नी, किसी इबादत के अंदर इस वक्त की रूह दिखती है आपको? सिर्फ बहसें और मुबासे और इख्तलाफात, एक दिन ईद करें कि दूसरे दिन करो, भाई हु केयर्स, तुम दोनों दिन कर लो, ये कोई मसला तुम्हारी जिंदगी का? इसलिए तो नहीं दुनिया में तुम आए कि तुम इन छोटी छोटी बातों पे लड़ मर के इख्तलाफ करो, पहले देखो कि तुम करते क्या हो, नबी की सुन्नतों को देखो, उनके तरीकों को देखो, तुम्हारी अकल बता देगी किस दिन करो ईद, दलाइल देखो, अपने जहन से तकलीद के जाल को निकाल के उससे अपने आप को आजाद करके देखो, दलील सामने रखो, इल्म हासिल करो, तुम्हारा दिल बताएगा क्या ठीक है, ख्वाहिशों के पर्दे चाक करो, तुम्हें हक पता चल जाएगा। क्यों नहीं समझ आ रहा? चंद लोगों के कंधे पे तलवार जो रखी हुई है कि उन्होंने कह दिया था ये कर लो तो हमने कर लिया, दैट्स इट, खत्म हो गई। और करने वाले कहते हैं हमने अपनी तलवार किसी दूसरे के ऊपर रखी हुई है तो उन्होंने कर लिया तो हम भी कर लेंगे। इस वक्त दीन की जो खिचड़ी पकी हुई है ना, ये बेरूह दीन की एक अलामत होती है। اصل دین نماز پڑھنے کے بعد شروع ہوتا ہے، اصل دین روزوں کے بعد شروع ہوتا ہے، اصل دین حج اور عمرہ کر کے آنے کے بعد شروع ہوتا ہے، جب ہم میدان میں کودتے ہیں. آپ دیکھیں کسی کو آپ ٹریننگ دیتے ہیں نا سوئمنگ کی، کوئی اس کو رنگ کے اندر رکھ کے دیتا ہے، کوئی اس کو خود الٹا کے دکھاتا ہے. آپ نے کبھی دیکھا اور ٹریننگ دیتے ہوئے چھوٹے چھوٹے بچوں کو لوگ دیتے ہیں، عورتیں عورتوں کو دیتی ہیں، یعنی وہ کبھی اس کو انٹینڈیڈ نہیں چھوڑتی. چلے سوئمنگ کو چھوڑ دے، ڈرائیونگ کو لے لیں. جب آپ کسی سے ڈرائیونگ سیکھتے ہیں کیا ہوتا ہے، ساتھ بیٹھتے ہیں، دوست ٹریننگ ہوتے ہیں موسٹلی، وہ پورا چیک کر رہے ہوتے ہیں اور آپ صرف کھیل رہے ہوتے ہیں. اصل آپ کو کس دن لائسنس ملتا ہے جی؟ کس دن ملا تھا لائسنس آپ کو؟ خود جا کے روڈ پہ گاڑی چلائی تھی. کبھی کسی کو ایسا لائسنس دیکھا آپ نے کہ جو صرف ٹریننگ کے ساتھ ہی، کہ میں نے چونکہ ٹریننگ لے لی ہے اب مجھے دے دو لائسنس. دیکھیں کتنا بڑا مقدمہ ہو جائے گا آپ کے اوپر. ہم اللہ سے وہ لائسنس لینا چاہتے ہیں جنت کے جو صرف ٹریننگ کے مرحلوں کے ہوتے ہیں. تو آپ کہیں گے اس کے اندر نماز کی کوئی ضرورت نہیں، روزے کی کوئی ضرورت نہیں، حج کی کوئی ضرورت نہیں، اس کو دین سے نکالو. نہیں تو پھر آپ کو پھر وہی بات لے آئے، نہ سیکھیں ٹریننگ، نہ کریں ٹریننگ، اور سیدھا جا کے کود جائیں سمندر میں، ڈوب جائیں گے. آپ کے ٹریننگ کی تو ضرورت ہی نہیں، سوئمنگ سیکھنے کی ضرورت نہیں. مت سیکھیں ڈرائیونگ اور لیں گاڑی اور بس چابی گھمائیں اور جائیں ہائی وے میں، مر کھپ جائیں گے. قرآن اور سنت تو ہمارے لیے ایک بہت بڑی سیکیورٹی ہے. اس سے تو 19-20 کا ادھر ادھر ہونا نہ صرف یہ کہ دین کی ہلاکت ہے، دنیا کی ہلاکت ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ ابلیس کو یہ بات سمجھ نہیں آئی، اس نے مان کیا، اس نے اپنے آپ کو بڑا سمجھا، اس نے عبادت اور اطاعت کا فرق کیا. تو آپ کے لیے میرے لیے اگلا نقطہ جو ان آیتوں سے نکلا کہ عبادت اور اطاعت میں فرق نہیں کرنا، یہی کال اور فیل کا پھر تضاد بنتا ہے، اسی کا نام نفاق ہے. کیوں کہا کہ کل ان صلاتی و نسکی و محیا و مماتی للہ رب العالمین، جینا مرنا خوشی غم عبادت سب اللہ کے لیے. یہ نہیں کرنا کہ فتؤمنون ببعض الکتاب و تکفرون ببعض، کتاب کے کچھ کو مان لو کچھ کو نہ مانو. اللہ کو آدھی اطاعت بالکل اچھی نہیں لگتی، اور آدھی اطاعت تو ہے ہی شیطان کی بات، کہ عبادت اللہ کی کر لو، اطاعت معاشرے کی کر لو، عبادت اللہ کی کر لو، اطاعت اپنے نفس کی کر لو. بس آپ دیکھیے کہ کوئی بندہ نماز پڑھتا ہے نا، مجھے بڑی حیرت ہوتی ہے کبھی کبھی لوگوں کی سمجھ پہ بھی. مثال ہے کہ کوئی ہم میں سے کوئی خاتون اپنے گھر میں اکیلی ہو، بالکل کوئی بھی نہیں گھر میں، روشنی بھی اتنی نہیں، آپ نماز پڑھتی ہیں، کیسے پڑھتے ہیں؟ کوئی سوچ سکتا ہے کہ کپڑے اتارے ہوں، لوز کلوتھ پہنے ہوئے ہیں، کچھ بھی نہیں، دوپٹہ بھی نہیں، نماز کے لیے کھڑے ہو جائے؟ اس وقت تو بڑی موٹی چادر ڈھونڈتے ہیں نا. اور کبھی مشکل لگا کسی کو نماز کے لیے چادر لینا؟ کوئی خود ہوتا ہے کسی کو لگا کہ سر سے پاؤں تک میں نے اپنے آپ کو چھپا لیا کہ میں نماز پڑھ رہی ہوں، کتنی بری لگ رہی ہوں؟ کبھی سوچ بھی نہیں سکتا کوئی، اللہ ماشاءاللہ. اب آج کے دور میں وہ تحفے مل گئے ہمیں انسانیت کو کہ جہاں عورتوں نے مردوں کو نمازیں پڑھائیں اور ان کے ٹخنے بھی کھلے تھے اور ان کے بازو بھی کھلے ہوئے تھے. ایسی مثالیں آپ نے بھی دیکھی ہوں گی، وہ تو ایک ہیں ہی، اس کو تو شیطان کے رنگ ہی کہہ دیجئے. لیکن عام حالات میں ایک عورت تنہائی میں بھی نہیں سوچ سکتی کہ میں نماز بغیر دوپٹے یا موٹی چادر کے یا اپنے جسم کو چھپائے کے پڑھوں. اور جو ہی جائے نماز طے کیا، اس کے بعد آپ کو کام پڑ گیا باہر سے کچھ لے کے آنے کا، اب کیا ہوتا ہے؟ اس وقت وہ چادر دوپٹہ بھی بوجھل بنتا ہے. سوچنے کی بات ہے، یہ فرق کس بات کا ہے؟ آپ قرآن سیکھنے آتے ہیں، آپ کہتے ہیں کہ سکارف لے کے اپنے آپ کو چادر ابائے میں لے کے بیٹھنا، ٹھیک ہے، یہ ضرورت ہے، مینجمنٹ کی بات ہے، وٹ ایور. اصل آپ کا دین شروع ہوتا ہے جب آپ اس کلاس روم سے باہر نکلتے ہیں، کس دل سے اس وقت سکارف دوپٹہ اور ابائے چھپا کے اور گھما کے اور اپنے آپ کو جیسے آئے تھے ویسے لے کے جاتے ہیں، یا کوئی اثر ساتھ جاتا ہے؟ اصل یہ عبادت ہے. تمہیں تنہائی میں اللہ کا حکم مانتے شرم نہیں آتی، لیکن جہاں سامنے معاشرہ آتا ہے کہتے نیا نیا معاشرہ. اکیلا اللہ حکم دے بہت اچھی طرح مانیں گے، جہاں بیچ میں کوئی شریک آ گیا معاشرے کا، خاندان کا، تو ہم کھسک گئے. پھر اگلی چیز دیکھیے کہ جب شیطان نے سجدہ نہ کیا، لم یکن من الساجدین، امیجنیٹ کریں آپ ذرا، سب فرشتے سجدے میں چلے گئے اور ایک شیطان کھڑا ہے، کیسا لگا ہوگا؟ پرومیننٹ ہوا نا، نمایاں ہو گیا. انڈیفرنٹ ہونا، یہ شیطانی رویہ ہے. ایسا بندہ غلط کام کرے یا اچھے، اس کو مشہور ہونا ہوتا ہے. شیطان کا جو رویہ ہے وہ کیا ہے کہ وہ اب نمایاں تو ہو گیا لیکن جھکنے والے سارے دب گئے. بالکل یہی حال کسی بھی سوسائٹی کا ہوتا ہے. جو لوگ اللہ کی بات مان رہے ہوتے ہیں نا, وہ سب کے اندر گھلے ملے ہوتے ہیں, اور چند سرغنہ قسم کے لوگ, سم چند بڑے لوگ, ٹرینڈ سیٹرز, وہ یوں برجیوں کی طرح کھڑے کھڑے دور سے لوگوں کو دکھ رہے ہوتے ہیں, برائی کا مائل سٹون بنے ہوئے, اور ان کو ان ڈفرینٹ ہونا بہت پسند آتا ہے. بس آپ دیکھیں, اب سب خاموشی سے آپ سن رہے ہیں نا, اتنے میں اگر کوئی ایک سسٹر بولنا شروع ہو جائے تو کیا ہوگا, وہ نمایاں ہو جائیں گی نا. آپ سب کو کوئی نہیں دیکھ رہا ہوگا, اس ایک کو دیکھے گا. یہی سوسائٹیز میں ہو رہا ہے. سب اچھے کام کریں گے نا, کرتے رہیں گے, کسی کو نہیں لگے گا. ایک بھی غلط بات کرے گا نا, وہ بیان بن جائے گا, وہ اخباروں میں آئے گا, وہ میڈیا پہ آئے گا, اور لوگ کہیں گے سب طرف یہ باتیں ہو رہی ہیں. یہ شیطان کا رویہ ہوتا ہے, برائی کا اشتہار بن جانا اور اس کو پھر دوسروں کے سامنے اس طرح ایکسپلائٹ کر کے پیش کرنا. اور آج کا میڈیا اس میں بہت کردار ادا کر رہا ہے. اس وقت بھی اگر میں نہیں کہہ رہی برائی کرنے والوں کو, میں کہہ رہی ہوں برائی کی دعوت دینے والوں کو آپ چھانٹیں گے نا دنیا میں سے, تو آٹے میں نمک کے برابر ہوں گے. مثال دیتی ہوں کہ آپ دیکھیں کہ پاکستان کی کتنی آبادی ہوگی, میں نام پاکستان کے لے رہی ہوں, کسی کا بھی لے لیں, مثال دینی ہے صرف, کوئی مقصد اور نہیں ہے. پاکستان کی آبادی مثال لے لیجئے 4 کروڑ ہے یا 5 کروڑ ہے یا ہو کیئرز, کتنے لوگ ہیں جو فلم انڈسٹریز کے ساتھ, یعنی گندی موویز کو بنانے والے ہیں, کتنوں کو آپ جانتے ہوں گے یا کتنوں کے نام ہوں گے؟ چند سو ہوں گے نا. اب کروڑوں میں چند سو لوگ ہیں صرف, اس جسٹ لائک آٹے میں نمک کے برابر, لیکن وہ چند سو برائی کا اشتہار بنے ہوئے پرومیننٹ ہو رہے ہوتے ہیں. اور شیطان کا سارا ہدف ہی ان لوگوں پہ. شیطان کیا کرتا ہے, خود بھی مختلف ہوا اور دوسروں کو بھی مختلف کر کے دکھاتا ہے. اور اسی سے پھر آپ دیکھیے کہ لوگوں کو ایک فوبیا ہو گیا شہرت کا. ہم بڑے بننا چاہتے, ہماری اخباروں میں تصویریں آئیں گی, ہم بڑے بنیں گے. چلے دنیا دار اور شیطان کے نمائندے وہ تو کریں, لیکن جب دین کے اندر یہ چیز آ جائے گی نا کہ کوئی دین صرف اس لیے سیکھے سکھائے کہ میں مشہور ہو جاؤں, مجھے لوگ سمجھے, مجھے نمایاں سا کریں, تو سمجھے اس میں بھی شیطنت آ گئی. اس سے بھی اوائڈ کرنے کی ضرورت ہے. اللہ دے دے آپ چھپ کے کام کریں گے, آپ کے اندر اخلاص ہے, اللہ تعالیٰ آپ کو پہاڑ پہ کھڑا کر کے دکھا دے گا. لیکن اگر آپ کے دل میں یہ تڑپ ہوگی تو وہ آپ کے لیے فائدہ نہیں ہوگا. اور آج کا تو سارا معاملہ ہی ٹو بی ڈفرنٹ کا ہے. کریو ہے لوگوں کو, جس کو کہتے ہیں نا کہ گلوری چاہتے ہیں. جوڑا کون سا پہننا جو کسی اور نے نہ پہنا ہو, زیور وہ چاہیے جو کسی اور نے نہیں بنایا. آپ لون کا سوٹ خریدتے ہیں اور آپ بڑے شوق سے لے کے آتے ہیں, اور آپ آتے ہی کسی دوسرے کو دیکھتے ہیں اس نے پہننا ہے, کیا دل کا حال ہوتا ہے؟ تھوڑا سا دل بجھ جاتا ہے, اچھا انہوں نے بھی پہن لے, چلو خیر چھوڑو ایک نے پہننا ہے, اللہ کرے کوئی نہ ہی دیکھے, میں ہی جب پہنوں تو پھر دیکھیں لوگ. اور اگر آپ اسی برانڈ کو 2-4 جگہ دیکھیں, آپ کا دل خراب ہوا, اور جب آپ اپنے گھر کی ماسی کو اسی لون کے پرنٹ میں دیکھیں آپ کہیں گے میں نہیں پہنتی ہے. فرق ہے نا, سوچنے کی بات ہے. آج کا جو ہمارا پیسہ خرچ ہوتا ہے نا, وہ ٹو بی ڈفرنٹ ہونے پہ ہوتا ہے. کپڑے ہمارے پاس ہوتے ہیں, لیکن اب ذرا نئی چیز, کوئی پرانا پرنٹ پہن رہا ہے تو کہتے ہیں اچھا یہ پچھلے سال کا لیا ہے, یہ سیلوں میں سے لیا ہے. یعنی یہ حال ہو گیا اس وقت ہمارا کہ ایک جوڑا دوسری بار شادی مہندی منگ پہ کیوں نہیں پہنتے, کیونکہ یہ پہلے پہنا ہوا ہے, اور وہاں سے لینا چاہتے ہیں جہاں سے اللہ اکبر کسی نے نہ لیا ہو. ایک چیز آپ کو 10 روپے کی بھی مل جائے گی اور وہی چیز آپ کو ایک ہزار کی ملے گی. فرق ہے کہ اس پہ کوئی برانڈ لگاؤ, کوئی سیکے کا کوئی نام لکھا, 2 لفظ لکھوا دیں سیکے کے, پھر آپ دیکھیں وہی اسکارف آپ کا 10 گنا مہنگا بک جائے گا, کیونکہ وہ آپ نے فلاں جگہ سے لے کے آئے ہیں. بعض جگہ تمہارے ملک میں نقلی پرچیاں بھی ملتی ہیں جس پہ مرضی لگوا لیں. ہمارا تو حل یہ ہو گیا تاکہ لوگوں کو اس چیزوں میں کریں. شادیوں میں یہ خوشی نہیں کہ سسرال سے کیا آیا ہے, کس چا سے آیا, چاؤ سے آیا, کس سروان سے, کہتے ہیں کہ ساس نے جوڑے بنوائے کہاں سے. اور اگر بہو کا جوڑا اس نے کسی بوتیک سے نہیں بنوایا, کسی ڈیزائنر سے نہیں بنایا, تو اس نے تو قدر ہی نہیں کی. یہ کیا خوش رکھے گی کسی کو جیسے یہ ہوا؟ تو ہوتا کیا کہ لوگ اپنے آپ کو ڈفرینٹ رکھتے ہیں. میں نے تو سنا کہ بعض لوگ شادیوں میں وقت پہ جان کے نہیں آتے. کچھ دوست ہیں, اب یہ آپ نہ کرنے لگ جائیے گا اللہ کے لیے, لیکن ایک یہ نیا ٹرینڈ چلا ہے کہ شادی منگنی کوئی بھی پروگرام ہوتا ہے, کچھ لڑکیاں فرینڈز ہوتی ہیں وہ پہلے سے ڈیسائیڈ کرتی ہیں کہ ہم شروع میں نہیں جائیں گے. سب آ کے بیٹھ چکے ہوں گے, پھر ہم بالکل پیک ٹائم پہ آئیں گے, اور سب پھر جوڑوں کے رنگ سیٹ کرتی ہیں, تم پیلا پہننا تو میں سبز پہنوں گی, تو تم پھر ریڈ لینا, پھر یوں کھڑے ہوں گے, پھر سب ایک دم پریاں بن کے اندر جائیں گے کہ کس کس کے حواس پہ چاہ جائیں گے. تو آپ سوچ لیجیے پھر جو حال ہو رہے ہیں دنیا کے وہ کیوں ہو رہے ہیں؟ کیوں بیویاں پسند نہیں آتی مردوں کو, ان کو وہ پریاں چاہیے؟ آپ نہیں بن سکتی پری, آپ تو وہی رہیں گی. और हर आने वाले दिन अब आपका हुसन आपकी ब्यूटी कम होगी, लेकिन आपके मर्दों ने, आपके बेटों, आपके भाइयों ने जब हर दिन नई हीरोइन देखनी है ड्रामो फिल्मों में, वो आपको भी हर दिन नया देखना चाहेंगे। तो टू बी डिफरेंट होना ये शैतान का रवैया है।